नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। फागुन 21 गतेका लागि तोकिएको निर्वाचन तयारीमा अहिले सरकार जुटेको छ। नवयुवाको प्रदर्शनपछि प्रतिनिधि सभा विघटन भई बनेको सरकारले फागुन 21 गतेका लागि निर्वाचनको मिति घोषणा गरी अहिले तयारीका कार्य गरेको हो। त्यसै प्रयोजनका लागि मतदाता नावली संकलनको काम अहिले भइरहेको छ। घोषित निर्वाचन सम्पन्न गर्न सरकारलाई विभिन्न किसिमका चुनौती समेत रहेका छन्। सरकार गैर दलीय भएका कारण राजनीतिक दललाई साथमा लिएर निर्वाचनमा जानुपर्ने अवस्था रहेको छ। त्यस्तै नवयुवाको प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार 5,000 भन्दा बढ़ी कैदी बन्दी अझै पक्राउ पर्न सकेका छैनन्। लुटिएका हतियार पनि निर्वाचन चुनौतीको रूपमा रहेका छन्। भदौ 24 गतेको प्रदर्शनका क्रममा देशैभरका प्रहरी कार्यालयमा आगजनी र तोड़फोड़ हुँदा अहिले सुरक्षा कर्मी समेत अप्ठ्यारो स्थितिमा रहेका छन्। त्यस्तै विदेशमा रहेका मतदातालाई पनि निर्वाचनमा मतदानको व्यवस्था मिलाउने र अन्तर निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्ने लगायतका विषय पनि अहिले चर्चामा रहेका छन्। छोटो समयमा आवश्यक तयारी गरी विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउने कार्य आफैमा चुनौतीपूर्ण रहेको छ। मतदाताले सुरक्षाको अनुभूति गर्न सक्ने वातावरण तय गर्नुपर्ने, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयारी गर्नुपर्ने जिम्मेवारीमा सरकार रहेको छ। आजको अन्तरसंवादमा हामी फागुन 21 गते तोकिएको निर्वाचनका चुनौती र गरिनुपर्ने कार्यका सन्दर्भमा केन्द्रित भएर पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद बाबुराम।
आगामी फागुन 21 गतेका लागि निर्वाचनको मिति तय भइकन अहिले निर्वाचनको तयारी भइसकेको छ। बजेट पनि अहिले विनियोजन भइसकेको अवस्था छ। त्यसै गरी शान्ति सुरक्षाका लागि सरकारले विभिन्न किसिमका योजना पनि बनाइरहेको यो अवस्थामा यहाँले फागुन 21 गतेको निर्वाचनको तयारी अहिले जे जसरी भइरहेको छ यसलाई कसरी हेर्नु भएको छ, कसरी मूल्याङ्कन गर्नु भएको छ?
यो निर्वाचन एउटा अपरघट आइलागेको अत्यन्त कठिन अवस्था हुन गइराखेको छ, जुन चाहिँ निर्वाचन आयोगले पनि म गर्न सक्छु भनेर भनेको छ। तर यसको अब खास विश्लेषण गर्दाखेरि अत्यन्त जटिल अवस्थामा यो भएको छ। पहिला पहिलाको निर्वाचनहरूमा एउटा राजनैतिक सहमति, सौहार्दता, सहयोगको चाट भएको थियो, किनभने यसको चाहिँ नि मञ्चनकर्ताहरू खासमा त यो व्यवस्थाको बहुदलीय व्यवस्था भएको हुनाले राजनैतिक दलहरू नै हुन्। राजनैतिक दलको प्रतिस्पर्धा बिनाको यो निर्वाचन निरर्थक हुन्छ। त यो अब यसलाई विश्लेषण गर्ने हो भने म दुई तिन तरिकाले चाहिँ यहाँ श्रोता समक्ष राख्न चाहन्छु। पहिलो त यसको चाहिँ नि तपाईँको चाहिँ नि जटिलता र राजनैतिक सहमति र राजनैतिक सहभागिताको प्रश्न, नम्बर दुईमा गएर यसको व्यवस्थापन पक्ष, र तेस्रोमा गएर यसको व्यवस्थापन गर्दा अहिलेको जटिल अवस्थामा यो तपाईँको चाहिँ शान्ति सुरक्षाको प्रत्याभूति कतिसम्म हुन सकिन्छ भन्ने कुराहरू, यिनै कुराहरू चाहिँ अहिलेको निर्वाचनमा एउटा विचार गर्नुपर्ने कुराहरू हुन्। जहाँसम्म यो लोकतन्त्र अभ्यास हो, यो लोकतन्त्रको अभ्यास हो र लोकतन्त्र क्रान्तिक संस्थाहरूको विघटन या उनीहरूप्रतिको चाहिँ आक्रोश र उनीहरूप्रति जुन क्षति, अत्यन्त ठुलो क्षति, त्यो एउटा राष्ट्रिय क्षति नै मान्नुपर्छ। त्यो भएको कारणले गर्दा जस्तो अहिले नि उदाहरणको लागि भन्नुहोस् न, हामी एकातिर तपाईँ सदनको चाहिँ ध्वस्त पारिएको छ, अर्कोतिर सदनकै जनप्रतिनिधिहरूको फेरि चुनावको मिति राख छोडेको छौँ, होइन? भनेपछि कन्ट्राडिक्टरी पनि छ एक किसिमले। त्यो यो कारणले गर्दाखेरि तपाईँको चाहिँ नि पहिलो त मलाई के लाग्छ भने सबै राजनैतिक दलहरू निर्वाचन आयोग र अहिलेको राजनीतिकमा सरकारमा नेतृत्व वर्गको
निर्वाचन सुरक्षा र जटिलताका विषयमा हामी केही बेरमा कुराकानी गर्नेछौ। अहिलेलाई जस्तो अहिले मतदाता नावली संकलन भइरहेको छ, हिजो मात्र केही दिनका लागि उत्साह बढ़ेको अथवा मतदाता नावलीमा कोही पनि नछुटुन् भन्ने आशयका साथ सरकारको आग्रहमा निर्वाचन आयोगले मतदाता नावलीमा नाम दर्ताका लागि समयावधि पनि थप गरेको छ। यो सँगै यो निर्वाचनको घोषणा भएदेखि नै विदेशमा रहेका मतदातालाई पनि मतदान प्रक्रियामा सहभागी गराउने भन्ने विषय रहेको छ। सँगै अन्तर्निर्वाचन क्षेत्र जो नेपालमै भइकन पनि एउटा निर्वाचन क्षेत्र अथवा बसेको
मैले बुझेको छु र त्यो सबैमा म आउँछु, तर सिक्वेन्सिकल उसमा आयो भने राम्रो हुन्छ। र यो निर्वाचन सम्पन्न गर्नलाई के चिजको जरुरी छ त भन्दाखेरि एउटा चाहिँ निष्ठा, यसको चाहिँ यो 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 निर्वाचन भनेको एउटा अभ्यास, लोकतान्त्रिक अभ्यासको गति हो। जस्तो सुकै शासन पद्धति भए तापनि आखिरमा जनताको हातमा जानुपर्छ, त्यो जनता सार्वभौमिक छ, उसको अधिकार क्षेत्र हो त्यो, त त्यसमा जानुपर्ने हुनाले निर्वाचनको परिकल्पना गरिएको र निर्वाचन पनि आवधिक निर्वाचन हुने व्यवस्था संवैधानिक हाम्रो व्यवस्था हो। आवधिक निर्वाचनमा भन्नुहोस् न, अब 86 84 त अर्को निर्वाचन हुँदै थियो, यो बिचमा अप्रत्याशित रूपले एउटा घटना घट्न गएको छ। स्लोगानहरू जिएनजीको स्लोगानहरू जतिसुकै भए तापनि, जतिसुकै एउटा चाहिँ एट्र्याक्टिभ भनौँ न, मान्छेलाई चाहिँ आकर्षण गर्ने भ्रष्टाचारको कुरा, सुशासनको कुरा, यो अत्याधिक आज जस्तो सुकै व्यवस्थामा पनि त्यो माग त निरन्तर रूपले रहन्छ र त्यो माग भए तापनि त क्षति भने धेरै ठुलो हुनुभयो। राष्ट्रलाई नै एउटा आघात पर्ने गरी, राष्ट्रिय अस्तित्वमा नै असर पर्ने गरी त्यहाँसम्म पुग्नुपर्ने चाहिँ यो यही तिनै मागको लागि त्यहाँसम्म पुग्नुपर्ने स्थिति थिएन। यद्यपि त्यो थिएन तापनि यो भयो, अब भइसकेपछि अब यसलाई कसरी सम्हाल्ने भन्ने कुरा नै प्रथम एउटा आवश्यकता भएको हुनाले यो निर्वाचनमा मेरो दृष्टिकोणमा प्रतिबद्धता, कठोर प्रतिबद्धता सरकारी पक्ष, सरकार अहिले जुन गठन भएको छ उहाँहरूको चाहिन्छ, र बराबर बोलिराखेको पनि मैले चाहिँ नसुनेको होइन, सुनेकै छु। त त्यस्तै गरेर राजनैतिक दलहरूमा पनि एकताबद्ध, किनभने यो च्यालेन्ज त राजनैतिक दलहरूलाई मात्रै भएन नि त, यो त एउटा संस्थागत संरचनाहरू लोकतान्त्रिक एउटा व्यवस्थाको निमित्त नै च्यालेन्ज भयो। जुन तरिकाले गयो आन्दोलन, त्यो आन्दोलनको गति हेर्दाखेरि एकैचोटि एउटा तपाईँको चाहिँ योजनाबद्ध रूपले मुलुकभरि यस यो संरचनाहरूलाई ध्वस्त गर्ने, सुरक्षा निकायहरूलाई कमजोर गर्ने, यो संवैधानिक निकाय र संस्थाहरू जुन छ त्यसमा चाहिँ नि आक्रमण गर्ने इत्यादि भएको छ, र यसलाई सम्हाल्नुलाई सरकारलाई पनि गाह्रो छ, किनभने यो नभएको घटना नेपालमा भएको छ, त गाह्रो छ र उहाँहरू लाग्नु भएको देखिन्छ। तर मैले अब हिजो अस्ति एउटा भारतमा पनि तपाईँको चाहिँ एउटा ठुलो घटना भयो आगजनीको होइन, तर यति छिटो चाहिँ उनीहरूले एटेम्प्ट गरे कि तपाईँको चाहिँ नि पत्ता लगाइसक्यो। अब यहाँ त्यत्रो चाहिँ राष्ट्र नै एउटा चाहिँ आघातमा पुगेको चाहिँ घटनाहरू छ, त्यसमा चाहिँ काम गरिराखेको छ भनेको छ, गरिराखेको छ भनेको छ, गर्दै पनि होला, कतिलाई पक्राउ पनि भयो होला, हतियारहरू फिर्ता पनि भयो होला, जेलहरूबाट सबै चाहिँ कैदीहरू चाहिँ भगाएको छ, र यस्तो घटनामा चाहिँ तपाईँको चाहिँ चुस्त तरिकाले हाम्रो सुरक्षा निकायहरूले काम गर्नुपर्ने हुन्छ। त्यति चुस्त तरिकाले चाहिँ यस जनताको अगाडि उभ्याइदिएको छैन, त्यसले गर्दा विश्वासको वातावरण जनतामा निर्वाचनप्रति र सरकारप्रति विश्वासको वातावरण ल्याउनलाई अत्यन्त गाह्रो भएको छ। यतातिर चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो एउटा मलाई एक त्यो लाग्छ। र अरू जुन व्यवस्थापन पक्ष छ नि, व्यवस्थापन पक्षलाई चाहिँ तपाईँको चाहिँ निर्वाचन आयोगले एउटा निर्वाचन आयोग एउटा संस्थागत संरचनाको रूपमा हाम्रो त्यो एसियाटिक यो मुलुकहरूमा सबभन्दा राम्रो छ नेपाल र भनेको राजनैतिक दलहरूले भनेको टाइममा भनेको बेला कतिपल्ट चाहिँ नै विघटनको कुराहरू आयो ऊ गर्यो निर्वाचन आयोगले गरिदिइराखेको छ संस्थागत संरचना एउटा विकसित अवस्थामा छ त यसको उनीहरूले कुन तरिकाले चाहिँ निर्वाचन गर्ने एउटा चाहिँ सेड्युल बनाएर त्यसमा लाग्ने अब मतदा सबभन्दा पहिलो त यो मतदाता सूची नै हो र नयाँ युवकहरूको चाहिँ मतदातामा सहभागिता बढोस् भनेर ठुलो प्रयास भइरहेछ सरकार पनि लागेको छ यो सन्तोषजनक कुरा हो तर त्यसमा चाहिँ नि बराबर निर्वाचन आयोग एउटा स्वतन्त्र संस्थापक हो र संवैधानिक र स्वायत्त संस्थापक हुनाले त्यसको अस्तित्वलाई चाहिँ ख्याल गरेर सरकारले उनीहरूलाई अराउँदा पराउँदा र उनीहरूको आवश्यकताहरूलाई आर्थिक दृष्टिकोणले भन्नुहोस् आर्थिक दृष्टिकोणले पनि पहिला पहिलाको निर्वाचनलाई मैले हेरेको छु मैले यो मेरो आफ्नो एउटा यो लोकतन्त्र जन अभिमत भन्ने पुस्तक पनि निकालेको छु त्यसमा सबै 15 सालदेखिको चुनावहरूको एउटा कम्पेरिटिभ तुलनात्मक खर्च विवरणहरू पनि छ त्यसमा मतदाता सङ्ख्याको विवरण पनि कसरी बढ्दै गयो होइन कसरी चाहिँ नि मतदान केन्द्रमा एक्चुअल मत दिने र त्यो मतदाता सङ्ख्याहरू चाहिँ कसरी बढ्दै गयो 15 सालदेखि त त्यो 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 त्यस्तो कुराहरूमा विशेष ध्यान दिनु पर्यो खर्च अत्याधिक रूपले बढेको देखिन्छ तपाईँको चाहिँ नि यो निर्वाचनको अभ्यास लोकतान्त्रिक अभ्यास अत्याधिक खर्च हो भने यो निर्वाचन नभए नि हुन्थ्यो भन्नु पनि भेट्दैन नि यस्तै किसिमको प्रवृत्ति हो भने होइन त्यसले गर्दाखेरि तपाईँको चाहिँ नि यतातिर चाहिँ नि विशेष ध्यान दिनुपर्छ अभ्यास जुन भइरहेछ व्यवस्थापन त्यो तपाईँको अब मतदान केन्द्रको स्थापना तपाईँको चाहिँ मतदाताहरूको सूची तयार गर्ने यो यो सबै यावत कुराहरूमा कर्मचारीहरूको खटन पठन कर्मचारीको खटन पनि लगभग 2 लाखको सङ्ख्यामा चाहिन्छ किनभने मैले यसो हेर्दाखेरि मतदान केन्द्रको जुन अवस्था छ नि यो 5-7 हजार र अनि सब केन्द्र जस्तो गरेर त्यही ठाउँमा गर्दाखेरि तपाईँको चाहिँ नि झन्डै 10-10 हजारको अनुपातमा चाहिँ त्यो हुन्छ डिस्टेन्स पनि एकै हो त्यसैले खर्चलाई सक्दो मितव्यय तरिकाले निर्वाचन आयोगले सम्पन्न गर्नुपर्छ किनभने अहिलेको यो उसले गर्दाखेरि घटनाले गर्दा राष्ट्रले ठुलो क्षति बेहोर्नु परेको छ र यो प्रयासलाई यो अभ्यासलाई पनि अत्यन्त मितव्ययतापूर्वक अगाडि बढाउनु आवश्यक छ
हामी कुराकानीकै क्रममा रहेका छौं आजको अन्तर संवादमा हामीले आगामी फागुन 21 गतेका लागि तोकिएको निर्वाचन निर्वाचनका चुनौती र गरिनुपर्ने कार्यका सन्दर्भमा केन्द्रित भएर पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग कुराकानी गरिरहेका छौं हुन्छ हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ यहाँले केही महत्वपूर्ण कुराहरू यसअघि कुराकानीको क्रममा उल्लेख गर्नुभएको छ लोकतन्त्रमा आवाधिक निर्वाचन मार्फत नै राजनीतिक धूलो मैलो पखाल्ने हो भन्ने आशय यहाँले जुन कुरा व्यक्त गर्नुभयो र अप्रत्याशित रूपमा जे जसरी अब नव पुस्ताहरूले भ्रष्टाचार र नियन्त्रण र सुशासन कायमको माग राखेर गरेको आन्दोलनपछि अहिले हामी निर्वाचन उन्मुख भइरहेका छौं लोकतन्त्रको सुदृढीकरणका लागि कसरी अगाडि बढ्दा उपयुक्त हुन्थ्यो त्यसमा त राजनीतिक दलहरूको भूमिका पनि अहम नै हुन्थ्यो होला अथवा उनीहरूले नै विगतमा त्यस किसिमको भूमिका निर्वाह गर्नुपर्थ्यो होला राजनीतिक दलको केही कमी कमजोरीका कारणले जुन अहिलेको परिस्थिति सिर्जना भएको हो कि अथवा कसरी हामीले आवाधिक निर्वाचन र लोकतन्त्रको सुदृढीकरण गरेर अगाडि बढ्न सकिन्छ अबको यो परिस्थितिमा
होइन यसमा यसमा के छ नि यो यो विधि जुन छ यो लोकतान्त्रिक विधि नि त्यो विधिलाई राम्रोसँग बुझ्नु पर्यो नि यो त यो आवाधिक निर्वाचन हो जनताले एउटा एउटा निश्चित अवधिको निमित्त उनीहरूलाई चाहिँ काम गर्ने अवसर दिएको हुन्छ र त्यो अवसरको लेखाजोखा र मूल्याङ्कन गर्ने बाहिरकोले त्यो त्यही अवधिभित्रै हो त्यो अवधिभित्र भनेको त्यही फेरि मताधिकार प्रयोग गरेरै हो र त्यो समय त आउँदै थियो मान्छे परिवर्तन गर्नको निम्ति यत्रो विध्वंस गर्नुपर्ने जरुरी थिएन भन्ने मेरो भनाइ मान्छे त परिवर्तन त जनताको हातमा छ, परिवर्तन भएको त प्रत्येक इलेक्सनको चाहिँ नतिजाहरू हेर्नुहोस्, उपद्रव गर्ने, बदमासी गर्ने, भ्रष्टाचार गर्ने यो मान्छेलाई जनताले फ्याँकिदिएको छ, बुझ्दैन, विघटन गर्ने मान्छेहरूलाई चाहिँ जनताले फ्याँकिदिएको इतिहास हाम्रो साथी छ। जनताले यति सबल र सक्षम तरिकाले आफ्नो चाहिँ मताधिकार प्रयोग गरेको छ कि जुनसुकै पनि घटनाक्रमलाई तपाईँले उ गर्नु पर्यो भने, उदाहरणको लागि तपाईँको चाहिँ अब 7 सालमा क्रान्ति, जनक्रान्ति भयो, जनक्रान्तिपछि कसलाई ल्याउने त भन्दा कहाँ गोर्खा दललाई ल्याउने हो र, त्यति बेला नेपाली काँग्रेस जसले जनक्रान्ति गर्यो उसलाई ल्याए, तपाईँको चाहिँ 51मा विघटन गरिदियो, त्यत्रो जनमत पाएर पनि विघटन गरिदियो, विघटन गरेपछि त्यो उनीहरूलाई हराइदियो जनताले, होइन 63 चाहिँ माओवादीले एउटा क्रान्ति नै भन्नुभयो, एउटा घटना, ठुलो घटना त्यति बेला पनि भयो, उनीहरूले नि केही गर्छ कि भनेर, नेतृत्व परिवर्तन गर्दा केही हुन्छ कि भनेर नेतृत्व परिवर्तन गरेर देखाइदियो। त यसले गर्दा मेरो चाहिँ एउटा विश्वास, मेरो एउटा आबद्धता र मेरो अनुभवले के भन्छ भने, निर्णायक भूमिका निर्वाह गर्नुपर्ने चाहिँ नि मतदाताले नै हो, मतदाताले उसको आवधिक समय दिनुपर्छ, संवैधानिक बाटो गोरेटोमा चाहिँ हामीले चाहिँ हिँड्नै पर्छ। यो बिचबिचमा चाहिँ अनेक बखडाहरू चाहिँ निकाल्यौँ भने र आन्तरिक होस् या वैदेशिक प्रभावबाट होस्, यतातिरको भने राष्ट्रिय अस्तित्व र राष्ट्रिय एउटा सार्वभौमिकतालाई हामीलाई बचाउन गाह्रो हुन्छ। यतातिर चाहिँ नि नवयुवक वर्ग प्रतिबद्ध हुने, लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध भएर लाग्नुपर्ने, उहाँहरूको मताधिकार आउनै पर्छ, नेतृत्वमा चाहिँ आवधिक रूपले चाहिँ परिवर्तन भइदियो, राजनैतिक दलहरूमा पनि, राजनैतिक दलभित्र चाहिँ नि एउटा प्रजातान्त्रिक लोकतान्त्रिक संस्कार विधिवत तरिकाले विकसित भयो भने नयाँ पुस्ताले त्यहाँभित्र प्रवेश पाउँछ, किनभने त्यो दलहरू कसले गरे त, त्यो दलहरू पनि त उहाँहरूकै बाबुआमा सबैको चाहिँ नेतृत्वमा बनिएको हो नि, र जुन संस्कार चाहिँ हामीले चाहिँ नि यो विध्वंसले देखाए नि लोकतन्त्रको प्रति, त्यो 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 संस्कार चाहिँ नि मुलुकको निमित्त सुहाउने कुरा भएन, र अन्तर्राष्ट्रिय त्यसले कुनै किसिमको अन्तर्राष्ट्रिय मान्यता या कोही पाउने कुरा पनि आउँदैन, किनभने लोकतन्त्रलाई नै विध्वंस गर्ने तत्त्वलाई कसले मान्छ भन्नुहोस् न। त्यसले गर्दाखेरि यो निर्वाचन सम्पन्न गर्नैपर्छ, जे समस्याहरू छ तपाईँको त्यसमा आउनु छ, राजनैतिक दलहरू त पनि एकमतले एकजुटले भइदियो भने राम्रो होइन, अब यो हामी त मुद्दामा गएको छौँ, हाम्रो झगडा छ, यो विघटनकै विषयवस्तु चाहिँ नै सही भएन भन्ने हो भने त्यो चाहिँ एउटा तपाईँको चाहिँ न्यायिक क्षेत्रको कुरा भएको हुनाले त्यसमा त हामीले अहिले बोल्नु मिल्दैन। अहिले जे भइरहेछ मैले त्यसमा आफ्नो मन्तव्य व्यक्त गरेको हो।
विकसित देशहरूमा यहाँले भने जस्तै आवाधिक निर्वाचनलाई जनताले आफ्नो आवाधिक निर्वाचन मार्फत जनताले आफ्नो चाहेको प्रतिनिधि चुन्ने, छनौट गर्ने, यदि विगतमा कुनै राजनीतिक दल र राजनीतिक दलको नेताले कुनै खराबी गरेको रहेछ भने त्यसबाट नै दण्डित गर्ने किसिमको व्यवस्था पनि देखिँदै आएको छ। तर नेपाल जस्ता विकासोन्मुख देशहरूमा भनौं अथवा कम विकसित देशहरूमा विभिन्न समस्या संविधान कार्यान्वयनका क्रममा आउने, त्यसै गरी कानून कार्यान्वयनका क्रममा आउने नागरिकको चेतनाको स्तरले पनि यहाँले भनेको कुरालाई समेट्न नसकेको विषयहरू हुन् कि भन्ने टिप्पणीहरू समेत
हुने। चेतनाको स्तर चाहिँ तपाईँ हेर्नुहोस् तिमीजी, चेतनाको स्तर कमजोर भएको हुनाले अनि विध्वंस गर्नुपर्ने भन्नुहोस्,
मैले यहाँलाई सुन्न खोजेको लोकतान्त्रिक परिपाटीलाई कसरी सुदृढ गर्नु पर्ला,
माध्यमहरूले पनि यसलाई रोक्नु पर्यो, नागरिकको चाहिँ नि जुन अधिकार छ सरकार परिवर्तन गर्ने सार्वभौम अधिकार छ त्यो चाहिँ हामी सबैको हो भन्दै सबैले जे पायु गर्नु त त्यही अनुसार हावा बहाइदिनु त राम्रो हुँदैन नि त। त्यसले त मुलुकमा एउटा अस्थिरताको वातावरणलाई सधैँ नै जिउँदो राख्छ। ल अहिले परिवर्तन भयो, सरकार आयो, यसलाई पनि तपाईँहरूले चाहिँ नि तपाईँको चाहिँ नि सकेन भनेर फेरि नागरिकको अधिकार आफैले प्रयोग गर्न थाल्यो भने त्यो त ठिक हुँदैन नि त। निर्वाचनमा किन चाहियो निर्वाचन? यो सरकार परिवर्तन हुनुपर्छ, अर्को आइज, यो यस्तो किसिमको प्रवृत्तिहरू चाहिँले देशमा स्थिरता ल्याउन सक्दैन। हेर्नुहोस्, बुझ्नु पर्यो, सबैले बुझ्नु पर्यो कि एउटा संविधान भनेको के हो, त्यसले के व्यवस्था गरेको छ, त्यसमा चाहिँ नि परिवर्तन गर्ने विधि के छ, त्यो परिवर्तन गर्ने विधिलाई चाहिँ पछ्याउनु पर्यो र त्यो विधि अनुकूल परिवर्तनको रिजिडिटी कुनै छैन नि त संविधानमा, त्यो फ्लेक्सिबल छ नि, होइन? संविधानमा चाहिँ केही आवश्यक पर्यो भने परिवर्तन हुनसक्छ, आमूल परिवर्तन पनि गर्न सक्छ जनता जन अभिमत चाहिँ नै अगाडि आइदियो भने, त त्यो आउनुमा नै रोकआउट गर्ने, आउनुमा नै बाधा विरोध गर्ने, आउने जुन संस्थागत संरचनाहरू छ त्यो भत्काइदिने, यहाँको सुरक्षा व्यवस्थालाई चाहिँ नि तपाईँको कमजोर बनाइदिने, यो काम गरेर त यहाँको यस्ता मान्छेहरूलाई नागरिक भन्ने कि अनागरिक भन्ने, यो प्रश्नहरूमा चाहिँ हाम्रो सञ्चार माध्यमले जटिलतापूर्वक आफूलाई अहम दृष्टिकोणले चाहिँ हेर्नुपर्छ।
अहिलेको राजनीतिक संक्रमणको व्यवस्थापनका लागि निर्वाचन नै उपयुक्त विकल्प भनेर सरकार अगाडि बढ़िरहेको छ, राजनीतिक दलले पनि त्यसलाई समर्थन गरिरहेको अवस्था छ, यद्यपि केही राजनीतिक दलहरूले फरक मत पनि राखिरहेको यो अवस्थामा अब मतदाता शिक्षाका कुराहरू रहेका छन्, त्यसै गरी अब अन्य कुराहरू पनि रहेका छन् निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्नुपर्ने, अघि यहाँले भने जस्तो सुरक्षालाई पनि मजबूत बनाउनुपर्ने अवस्था रहेको छ, कुनै घटना घट्दैन अथवा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भनेर जनतालाई आश्वस्त पार्नुपर्ने अवस्था छ, यो सन्दर्भलाई केन्द्रित गरेर अब सरकार कसरी अगाडि बढ्ने, निर्वाचन आयोग कसरी अगाडि बढ्ने र सम्बद्ध पक्ष कसरी अगाडि बढ्दा उपयुक्त होला त?
निर्वाचन आयोगले त आफ्नो काम गरिराखेको छ उसले, र मैले मेरो आग्रह के हो भनेदेखि त्यसको कार्यविधिमा यो गर्दै त्यो गरिदियो भने उसले नसक्ने, किनभने टाइम बाउन्ड हो नि, यो अत्यन्त जटिल समय र छोटो अवधिमा यो निर्वाचन सम्पन्न गर्नु त्यति सजिलो छैन, जति राजनैतिक तहबाट चाहिँ यो सजिलो हो कि निर्वाचन गर्दै भनेपछि निर्वाचन भइहाल्छ होइन भन्ने किसिमको चाहिँ जुन धारणाहरू अवधारणाहरू चाहिँ विकसित भएको छ त्यो गर्दा त्यो ठिक होइन, किनभने त्यो त्यस्तो दायित्व पुरा गर्नुलाई निकै गाह्रो छ, मा जनशक्तिको विकास गर्नु पर्यो, तपाईँको चाहिँ सुरक्षा व्यवस्था एकातिर विध्वंस गरिदिने, अर्कोतिर सुरक्षा बलियो गर भन्नुपर्ने, यो त आफैमा तपाईँको चाहिँ विरोधाभासपूर्ण कुराहरू हामीले गरिरहेका छौँ, तपाईँको चाहिँ नि भएको संस्थागत संरचनालाई समाप्त गरिदिने, अर्को बना भनिदिने, यो यो गर्दा हामी कुन बाटो कतातिर लग्न खोजिरहेको छ, कसले लग्न खोजिरहेको छ, यो सरकारको दायित्व हो यो पत्ता लगाउने, सरकारमा त्यसै कुर्सीमा मात्रै बसेर मात्रै हुँदैन कि सरकारले आफ्नो दायित्व पनि पुरा गर्नुपर्छ, जनतालाई आश्वस्त गर्नु पर्यो, उभ्याउनु पर्यो यो कल्प्रिटहरूलाई, अनि मात्रै चुनाव निर्वाध रूपले चाहिँ जान सक्छ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौं, यहाँ अन्तमा मैले यहाँलाई के सोध्न चाहे भने राजनीतिक दल खोल्न पाउने कुनै पनि नागरिकको अधिकार पनि हो, राजनीतिक दललाई लोकतन्त्रको सुन्दर खम्बाका रूपमा पनि लिइन्छ, जसरी युवाहरूको प्रदर्शन भयो, आन्दोलन भयो, त्यसपछि अहिले निर्वाचन प्रयोजनका लागि देश अगाडि बढ़िरहँदा राजनीतिक दल खोल्ने होड्नै चलेको छ भनेर टिप्पणी पनि भइरहेको छ, संख्यात्मक हिसाबले हेर्ने हो भने हाम्रो जनसंख्या को अनुपातमा राजनीतिक दलहरू जे जसरी दर्ता भइरहेका छन् यो अलिकति समस्या हुने हो कि किन यसरी राजनीतिक दल नै खुल्नुपर्ने हो, कसैले व्यापार व्यवसाय गरेर आर्थिक उन्नति समृद्धितिर लैजान सक्छ, कसैले समाजसेवा गरेर लैजान सक्छ, राजनीतिक दल खोल्नु आफैमा नराम्रो भए पनि जुन संस्कार अगाडि बढ़ाइँदैछ यसले भोलिका दिनमा थप समस्या निम्त्याउने हो कि हामीले सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रण को कुरा उठाइरहँदा कि राजनीतिक दल खोलेर मात्र समस्या समाधान हुने हो भन्ने किसिमका प्रश्नहरू अहिले आइरहेको सन्दर्भलाई कसरी हेर्न सकिएला, यसको उपयुक्तताको विषयमा यहाँले के भन्नुहुन्छ?
दलहरूको पनि हरेक चुनावमा राजनैतिक दलहरूको दर्ता गर्ने व्यवस्था गर्यौँ हामीले, वास्तवमा एकपल्ट दर्ता गरेपछि पाँच वर्षको जुन अवधि छ नि त्यो अवधिसम्म त्यति नै राजनैतिक दलले भाग लिने जसले एउटा राष्ट्रिय आकार लिन्छ त्यो भइदिएको भए राम्रो हुन्थ्यो. तर यहाँ त राजनैतिक दल दर्ता गर्ने त खेती पो भयो. राजनैतिक दल दर्ता गर्यो, एक 50 सदस्य छ भने अनि एउटा पार्टी भन्यो, अर्कोसँग मिल्यो, मन्त्री भइहाल्ने. यस्तो किसिमको खेती यो संवैधानिक व्यवस्थाले विकसित गर्यो. त्यो संशोधन हुनुपर्छ पछि गएर. तपाईँको यो राजनैतिक दलको खोल्नु पाउने अधिकार हो, जन अधिकार हो, त्यो खोल्नु पाउँछ. तर आफूले आफैलाई आकलन गर्नुपर्छ. उहाँहरूले पनि राजनैतिक दल खोल्दा साथ यो अपर्च्युनिटी अवसरवादिता को म पुरा गर्न सक्छु भन्ने चाहिँ आकाङ्क्षा भयो भने त्यो राजनैतिक दलले के भने र इतिहासले पनि बताएको छ. तपाईँको राजनैतिक दल त 135 पनि भयो एकपल्ट. तर त्यो ती राजनैतिक दलहरू कहाँ पुगे? तपाईँको 8-9 राजनैतिक दल 15 थियो. ती राजनैतिक दलहरू पनि कहाँ गए?
हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ.
उहाँहरूले आफैले आकलन गर्नु पर्यो.
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद.
ल त धन्यवाद है तिमी ध्यानजी.
आजको अन्तरसंवादमा हामीले आगामी फागुन 21 गतेका लागि तोकिएको निर्वाचन, निर्वाचनका चुनौती, गरिनुपर्ने कार्यका सन्दर्भमा केन्द्रित भएर पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग कुराकानी गर्यौं. प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद. तपाईँको दिन शुभ रहोस्. हवस्त, नमस्कार.